আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহ রব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদামু বাইনাল মা'ই ওয়াত-তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন। আম্মা বা'দ, ফা'উযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম। ইন্নাল্লাহা ওয়া মালায়িকাতাহু ইউসাল্লুনা আলান নাবী, ইয়া আইয়ুহাল্লাযীনা আমানু সাল্লু আলাইহি ওয়া সাল্লিমু তাসলিমা। আল্লাহুম্মা সাল্লি আলা সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন ওয়া আলা আলি সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন সালাতান দাইমাতান বিদাওয়ামিল মালিকিল হাইয়্যিল কাইয়্যুম। আজ আমাদের নশিস কা উনওয়ান হ্যায় হজ আর উমরে পর জানে ওয়ালোঁ কে লিয়ে হিদায়াত। আপ জানতে হ্যায় কে লোক হজ কে লিয়ে উমরে কে লিয়ে হরমাইন শরীফাইন জাতে হ্যায় আর বহুত সি এসি গলতিয়াঁ উনসে সরজদ হোতি হ্যায় কে জিসসে শায়দ উসকা সওয়াব জায়া হো জাতা। হমে চাহিয়ে কে জব হাম ইতনা পয়সা খরচ করকে উস আজীম ফরিজে কি আদায়গি কে লিয়ে, এক আজীম মকসদ কে লিয়ে, আজীম সাআদত হাসিল করনে কে লিয়ে যা রহে হ্যায় তো উসকে আদাব, খুসুসান আদাব, উসকে কওয়ায়েদ, জওয়াবিত, ইন তমাম চিজোঁ কো সমঝে, তাকে জিস মকসদ কে লিয়ে হাম যা রহে হ্যায় ওয়ো মকসদ পুরা হো আর উসকে ফিউজ ও বরকাত হাম হাসিল করে আর উস হাদিস শরীফ কে মিজদাক বন যায়, জিসমে নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম নে ফরমায়া হাদিস শরীফ জিসকা মাফহুম ইয়ে হ্যায় কে জিসনে হজ কিয়া আর ওয়ো ওয়াহাঁ সে ওয়াপিস লৌটা, ইয়ানি উসনে তমাম আরাকিন কে সাথ হজ কিয়া আর ওয়াপিস লৌটা, ওয়ো এসা হ্যায় কি জেসে আজ হি পয়দা হুয়া, ইয়ানি তমাম গুনাহোঁ সে পাক আর সাফ। ও উসি ওয়াক্ত হো সকতা হ্যায় জব হাম উসকো সমঝে। আলহামদুলিল্লাহ আজকাল ইয়ে বড়ি আচ্ছি সূরত হ্যায় কি তমাম কারবান জিতনে ভি হুজ্জাজ কো লেকর জাতে হ্যায় উনহোনে আপনে সাথ এক না এক আলিমে দীন কো সাথ রাখা হুয়া, ও সাথ সাথ মাসাইল ভি বতাতে হ্যায় আর ইয়াহাঁ পর ভি হুজ্জাজ কে লিয়ে তরবিয়তি নশিস্তোঁ কা প্রোগ্রাম হোতা হ্যায়, আপনে আপনে মকামাত পর ও করতে হ্যায়, হাজি ক্যাম্প মে ভি হোতা হ্যায়, লেকিন ইন তমাম চিজোঁ কে বাবজুদ ভি এসি এসি গলতিয়াঁ করতে হ্যায় কি জো উসকে সওয়াব কো জায়া কর দেতে আর দূসরোঁ কে লিয়ে মুশকিলাত কা সবব বনতে হ্যায়। তো হাম ইয়াহাঁ পর পুরা প্রপার তরিকা নাহিঁ বতা রহে, ও তো জো কি জো লোগ হজ পে যা রহে হ্যায় ও নশিস্তে কর রহে হোঁগে, হাম খাস খাস বাতেঁ আপকে সামনে বয়ান করেঙ্গে। আল্লাহ তবারক ওয়া তাআলা আপকো ভি ইয়ে সাআদত নসীব ফরমায়ে আর হজ কে লিয়ে ইয়া উমরে কে লিয়ে যায়ে তো ইন চিজোঁ কো খাস তৌর পর আপনে জেহেন মে রাখেন। সবসে পহলি চিজ জব আপ হজ কা ইরাদা করেন, আব ইসমে এক চিজ ইয়ে জেহেন মে রাখিয়ে কি মে দোনো কো সাথ সাথ বয়ান কর রাহা হুঁ, লেকিন মে উসমে ইয়ে বতা দুঙ্গা কি ইয়ে হজ কে লিয়ে হ্যায় আর ইয়ে উমরে কে লিয়ে। খাস তৌর পর হজ কে লিয়ে জব ইরাদা করেন আর আপ ওয়াহাঁ যা রহে হোঁ, টাইম করিব আ রাহা হ্যায় তো সবসে বেহতর চিজ ইয়ে হ্যায় কি আপনে আজিজ ও আকারিব সে মিলকর মাফি তলাফি কর লেন। বা তাকাজায়ে বশরিয়ত ইনসান সে গলতি হোতি হ্যায়, জবান সে কোই জুমলা এসা নিকল জাতা হ্যায় কিসি কি দিল আজারি হো জায়ে। ইয়াহাঁ তো কাইফিয়ত ইয়ে হ্যায় কি এক সাহাব যা রহে থে, উনসে কাহা তো উনহোনে কাহা মানে কৌন সি গলতি কি হ্যায়, গলতি তো উসনে কি হ্যায়, লড়া তো ও থা মুঝসে, কা ভাই গলতি আপনে নহীঁ কি, আগর আপ ঝুক জায়েঙ্গে তো উসমে ক্যা মসলা হ্যায়, এক আজীম মকাম পর আপ যা রহে, নহীঁ জি মে ক্যুঁ ঝুকুঁ, মে তো উসকো ঝুকনা চাহিয়ে, ও আকে মুঝসে মাফি মাঙ্গে। হমনে কাহা আচ্ছা ঠিক হ্যায় ওই মাঙ্গ লেগা, আপ চলে যাই। তো হোনা ইয়ে চাহিয়ে কি জব হাম এসে মকাম পর যা রহে হ্যায় তো হাম খুদ আপনে আজিজ ও কারিব সে খুদ মিল লেন আর উনসে কর লেন কি কোই এসি গলতি হ্যায় তো মাফ ফরমা দেন। উস আজীম মকাম পর যা রহে হ্যায় কিসি কা কোই হক আপকে জিম্মে না হো, কিসি কি কোই আমানত খুদা না খাস্তা উসমে খায়ানত না কি গই হো, কোই এসি চিজ না হো, জব উস মকাম পর যা রহে হ্যায় তো বিলকুল সাফ সুথরে হোকর যায়ে আর ওয়াহাঁ সে আয়ে তো ইয়কিনন গুনাহোঁ সে সাফ সুথরে হোকর, ইয়ে চিজ আপনে জেহেন মে রাখেন, আগর কর লি যায়ে তো বেহতর হ্যায়। বাজ বাতে এসি হোতি হ্যায় কি ছোটি সি বাত হ্যায় আর ওয়ো বড়তে বড়তে বহুত বড়ি হো জাতি, किसी से बातचीत बंद की, हदीस शरीफ के मुताबिक 3 दिन से ज्यादा बातचीत बंद करना एक मुसलमान के लिए दूसरे मुसलमान के साथ ये मना है, लेकिन यहाँ तो सालों गुजर जाते हैं। कि नहीं वो पहल करेगा तब मैं उससे बात करूंगा, मैं क्यों करूं, अगर आप पहल कर लें तो आपको सवाब मिल जाएगा, और फिर जब ऐसे मकसद के लिए जा रहे हैं तो आपको पहल करना जरूरी है। बहरहाल इन चीजों को अपने जहन में रखें। दूसरी बात क्या है कि एहराम दो बगैर सिली चादरें, एक नीचे बांधें और एक ऊपर। अब इसमें हाजी कैंप में भी और वैसे भी किताबें भी तकसीम करते हैं, हमारे उलमा नशिस्तों में बताते हैं, लेकिन देखने में यह आता है मुशाहदे में कि किसी का अहराम तो इतना नीचा कि वो फर्श के साथ साथ घिसटता हुआ जा रहा। अब आप खुद अंदाजा कर सकते हैं कि जब जमीन के साथ लगेगा तो यकीनन नापाक हो जाएगा, और उसी में फिर नमाज पढ़ने के लिए खड़े हो गए, और किसी का इतना ऊंचा कि ऐसा लगता है कि बस घुटनों से जरा सा नीचा। तो ये तमाम चीजें जो हैं, ना तो इतना ऊंचा हो और ना इतना नीचा हो, जो हुक्म है शरई लिहाज से टखने खुले हुए होने चाहिए, आप उस लिहाज से बांधें, उसका तरीका बताया जाता है बाकायदा, ऐसा नहीं है। लेकिन तवज्जो नहीं है, तवज्जो नहीं होती, तो उसका नतीजा ये निकलता है कि वो नापाक भी होता है, उस पर छींटे भी पड़ती हैं, जमीन से भी लगता है, और उसी कैफियत में आकर खड़े होते हैं और फिर नमाज भी पढ़ लेते। तो इस चीज को खास तौर पर जहन में रखें कि अहराम बांधने का तरीका जो बताया जाता है उसको बड़े तरीके से समझें, ना इतना ऊंचा हो कि आप बिल्कुल समझे कि घुटनों से दरअसल नीचे सारी टांगे खुली हुई, और ना इतना नीचा हो कि जमीन के साथ घिसटता हुआ जा रहा है, आपका अहराम नापाक हो जाएगा। ये हज और उम्रे दोनों के लिए, जाहिर अहराम दोनों में ये लाजिम है। दूसरी उसमें एक एहतियात ये करें कि एक एक्स्ट्रा अहराम अपने साथ रख लें। अगर कभी कोई ऐसी बात हो सकती है, आप कहीं गिर गए, नापाक हो गया, तो आप उसको तब्दील कर सकते हैं, उसमें ऐसी कोई कैद नहीं है कि आप तब्दील नहीं कर सकते। अगर वो नापाक हो जाए किसी वजह से, आप दूसरा अहराम पहन सकते हैं, उसमें हज या उम्रे में कोई नुकसान नहीं होगा। वो कहते नहीं जी, अगर ये उतर गया तो समझो हज ही हमारा खराब हो। भाई जो अहराम खराब हो गया उसका क्या होगा, नहीं ये नहीं उतरना चाहिए, पहने पहने धो लेंगे इसको, नहा लेंगे, नहीं ऐसा नहीं है, ये इतनी सख्ती नहीं है। इन्नत दीन युसरुन, दीन में आसानी है। एक एक्स्ट्रा अहराम रख लें, अगर नापाक हो जाए आप उसको तब्दील कर सकते। दूसरी चीज ये है, अहराम में कंधा खोलते हैं सिर्फ तवाफ में। बहुत से लोगों को देखा घर से ही जो तो सीधे हाथ सीधा कंधा है, यहीं से खोल के चले जाते। अरे भाई आप कह रहे नहीं जी नहीं, ये तो जरूरी है इसमें। भाई ये तवाफ में जरूरी है, जब आप तवाफ के लिए जाएंगे ना, हरम में आप उतरेंगे, उस वक्त आप उसको, उसका तरीका है एक चादर नीचे कर लें, एक पल्लू उसका दूसरा यहां से निकालकर इधर डाल लें, दायां कंधा आपका खुला रहेगा सिर्फ तवाफ में, उसके बाद नहीं। अच्छा लोगों की कैफियत यह, कोई घर से ही खोल लेता है, कोई एयरपोर्ट जाके कंधा खोल लेता है, कोई जहाज में खोल लेता है। अच्छा तवाफ में जिन्होंने खोला उन्होंने खुला ही रहने दिया, बाद में ढापा ही नहीं। हालांकि तवाफ करने के बाद आप दोबारा से चादर को प्रॉपर तरीके से उसी तरह बांध लें, जिस्म आपका ढक जाए, फिर आप नफिल अदा करें। सफा मरवा में भी कंधा खुला हुआ, तो ये सब जो है ना ये लापरवाही है, ये समझना चाहिए इस तरह। अब बहुतों को तो इतना शौक होता है अपने जिस्म दिखाने का कि ऊपर का अहराम उतार के ही रख देते, पता चलेगा कोई पहलवान आ रहे सामने, तो ये सही नहीं है। वहां पर ये सोचना चाहिए, औरतें भी हैं, बच्चियां भी हैं, बच्चे भी हैं, जवान भी हैं, सब चीज है। तो जो तहजीब, जो तमद्दुन, जो इस्लाम ने आपको सिखाया है उस पर अमल करें, ठीक है, ये चीज। दूसरे ये कि सबसे बेहतर तरीका तो ये है कि आप घर से अहराम बांधें, यानी इसमें कोई ममानियत नहीं है, आप एयरपोर्ट पर भी बांध सकते हैं, और वो जब मीकात आता है जहाज में ऐलान करते हैं वो लोग पहले से कि मीकात आ रहा है यलमलम, हर जगह का अलग मीकात है ना, यमन वालों का अलग है कि पाकिस्तान वालों का अलग है, जो मीकात नबी पाक अलैहिस्सलाम ने बताए, तो जहाज वाले पहले से ऐलान करते हैं कि इतनी देर के बाद मीकात आने वाला है, आप लोग तैयारी कर लीजिए, अब सब चादरें निकाल के खड़े। अच्छा जहाज में जाहिर है कोई ऐसी जगह नहीं होती, बाज औकात तो बड़े जहाज होते हैं उसमें जगह होती है, बताते हैं फला जगह जाकर आप अहराम बांध लें, और बाज जहाजों में लोग इतनी जहमत ही नहीं करते कि वो पूछें कि कोई जगह है या नहीं, अपनी सीट पर जहां खड़े हैं सीट पे बैठे हैं वहीं से बाहर निकले और जो चलने की जगह है वहीं खड़े खड़े आराम बांध ली, ऊपर की चादर डाली और वहीं कपड़े तब्दील कर। तो ये तहजीब के खिलाफ, सब वहां बैठे हैं, खवातीन बैठी हैं, बच्चे बैठे हैं, मर्द सारे बैठे, तो ये गलत है। بہتر طریقہ یہ ہے کہ آپ گھر سے باندھ کے جائیے، چلے آپ نیت ایئرپورٹ پہ کر لیں. اگر آپ یہ سوچتے ہیں کہ نیت کرنے کے بعد تمام احکام لاگو ہو جاتے ہیں، یہ حقیقت ہے، پھر آپ سر نہیں ڈھانپ سکتے، ٹوپی نہیں اوڑھ سکتے. احرام باندھنے کے بعد آپ ٹوپی اوڑھ سکتے ہیں جب تک آپ نے نیت نہیں کی. امامہ باندھ لیجئے، ٹوپی اوڑھ لیجئے، نیت نہیں کی آپ نے، جب تک نیت نہیں کی احکامات لاگو نہیں ہوں گے. لیکن گھر سے غسل کر کے احرام باندھ کے چلیں آرام سے. آپ جہاز میں نیت کر لیں، آپ ایئرپورٹ پہ نیت کر لیں، لیکن جب نیت کر لی اب سر ڈھانپنا جو ہے وہ صحیح نہیں، سر پہ کپڑا نہیں لگنا چاہیے. یہ پھر اس کے احکامات پورے جو ہیں نیت کرنے کے بعد لاگو ہو جاتے ہیں. تو یہ میں اس لیے بتا رہا ہوں کہ ایئرپورٹ پر بھی بعض اوقات خصوصاً حج کے موقع پر تو جگہ بنا دیتے ہیں کہ یہاں پر جگہ ہے، بلکہ جیسے مسجد کی جو جگہ ہوتی ہے نماز کی، نماز کے لیے جو جگہ مخصوص کی ہے، وہ کہتے ہیں وہاں جا کے آپ باندھ لیں، وہ سب باندھ رہے ہیں وہاں پر. بہت سے لوگ تو زحمت ہی نہیں کرتے، وہ جہاں سیٹ پہ بیٹھے ہیں وہیں کھڑے کھڑے باندھ لیں. عجیب عجیب قسم کے لوگ کہ وہاں کیوں جائیں، کیا کریں، وہیں کپڑے اتارے وہیں اوپر سے پہن لیے. تو یہ بھی غلط ہے. ہمارے نزدیک سب سے بہتر طریقہ یہ ہے کہ آپ آرام سے گھر میں غسل کریں، آرام سے احرام باندھیں، جو اس کا طریقہ ہے آپ وہ کر کے ایئرپورٹ پر جا کر آپ نیت کر لیں، ہو جائے گا، ٹھیک. دوسرا یہ ہے کہ جب وہاں پہنچنے کے بعد آپ دوسرا عمرہ کرنا چاہیں، اب اس میں ایک عمرہ ہے مسجد عائشہ سے، ایک بڑا عمرہ ہے جارانہ سے، اسی طرح حدیبیہ سے، نبی پاک علیہ الصلوۃ والسلام نے وہاں سے بھی عمرہ کی نیت کی، آپ نے احرام باندھا، سرکار وہاں تشریف لائے، 1400 صحابہ سے بیعت لی، ایک پورا قصہ ہے، پوری تفصیل ہے. تو اس میں بھی یہ ہوتا ہے کہ مسجد عائشہ سے جو لوگ احرام باندھتے ہیں عمرے کے لیے، تو بعض لوگ احرام شوپر میں رکھ کے لے جاتے ہیں. وہ صحیح ہے کہ وہاں پر غسل خانے بنے ہوئے، ٹھنڈے گرم پانی کا انتظام ہے، آپ آرام سے کر سکتے ہیں، لیکن جو کپڑے اتاریں گے وہ آپ کے ساتھ. تو بہتر طریقہ یہ نہیں ہے اگر ایسا کر لیا جائے کہ آپ ہوٹل سے ہی غسل کر کے احرام باندھ لیں، ٹیکسی کر کے مسجد عائشہ جائیے، وہاں جا کر آپ نے دو نفل پڑھے، نیت کر لیا، گئے، تو وہ ایکسٹرا جو ایک تھیلا آپ کے ساتھ ہوگا وہ بچ جائے گا. وہاں جا کے بھی کر سکتے ہیں، لیکن ایک بہتر طریقہ ہم بتا رہے ہیں، اس طرح آپ کر سکتے ہیں، اس طرح اگر کر لیں تو بہتری ہے. اسی طرح جارانہ میں بھی وہاں جو مسجد ہے وہاں بھی غسل خانے، واش روم بہت اچھے حکومت نے بنا دی ہیں، صاف ستھرے، وہاں جا کر بھی غسل کر کے احرام باندھا جا سکتا ہے. لیکن بہتر صورت یہ ہے کہ آپ جس ہوٹل میں ٹھہرے ہوئے ہیں وہیں پر ہی اگر آسانی ہے غسل کیجئے، احرام باندھیے، اور جب وہاں پہنچ جائیں تو اس مسجد میں دو رکعت نفل پڑھ کے اس کے بعد آپ نیت کر لیجیے. اور وہ مسجد بھی اتنی مقدس ہے جارانہ کی کہ ایک بزرگ فرماتے ہیں کہ میں اس مسجد میں رات کو سویا تو اس ایک رات میں مجھے 100 مرتبہ حضور علیہ الصلوۃ والسلام کی زیارت ہوئی. جارانہ کی مسجد میں ایک رات میں 100 مرتبہ زیارت ہوئی صلی اللہ علیہ وسلم. تو اتنی مقدس جگہ، اتنی مقدس مقامات. دوسری بات یہ کہ آج کل لوگ اس چیز کو روک رہے ہیں کہ مسجد عائشہ سے عمرہ نہیں ہوتا. وہاں پر جو ان لوگوں نے اس سلسلہ شروع کیا ہے اردو میں، عربی میں، گجراتی میں اور انگریزی میں، یہ لٹریچر تقسیم کر رہے ہیں اور کہتے نہیں وہ تو حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کے ساتھ ایک مسئلہ ہو گیا تھا تو سرکار نے فرما دیا وہاں سے کر لو، یا عام لوگوں کے لیے تھوڑی ہے. حالانکہ ایسا نہیں ہے، وہاں سے بالکل عمرہ کیا جا سکتا ہے، وہ میقات ہے. وہاں سے بھی، جارانہ سے بھی، حدیبیہ سے بھی، یہ تمام مقامات جو ہیں یہاں سے آپ احرام باندھ کے عمرہ کر سکتے ہیں، اس میں کوئی ممانعت نہیں ہے. یہ روکنے کی کوشش کرتے ہیں، آپ چاہیں تو ایک دن میں دو عمرے کر لیں، یا روزانہ کر لیں، یا ایک دن چھوڑ کے کر لیں، اس میں اس کی فضیلت ہے، اس کا ثواب ہے، یہ چیز اپنے ذہن میں رکھیں. دوسری بات یہ کہ طواف کرنے کے بعد دو رکعت نفل جو ادا کیے جاتے ہیں مقام ابراہیم کے پاس، اب لوگ یہ کرتے ہیں کہ ہمیں یہیں پڑھنے ہیں، اس کے علاوہ پڑھنے ہی نہیں ہے. حالانکہ آپ دیکھتے ہیں کہ رش کتنا ہے، چکر چل رہا ہے، طواف ہو رہا ہے. اب اس موقع پر اگر آپ وہاں جا کر نیت باندھ لیں گے تو جو طواف کر رہے ہیں ان کو کتنی دشواری ہوگی، اور جب تک آدمی قیام میں ہے یا رکوع میں ہے تو نظر آ رہا ہے، جو سجدے میں ہے وہ کہاں سے نظر آئے گا. آپ سجدے میں ہیں، یعنی ذرا سا تصور کریں کہ مقام ابراہیم پر آپ سجدے میں ہیں، نفل پڑھ رہے ہیں، اور جو لوگ طواف کر رہے ہیں ان کے لیے کیا ہوگا، وہ تو نیچے نہیں دیکھ رہے. اب جو آیا وہ ٹکرا کر گرا، میں نے خود دیکھا اپنی آنکھ، अब वो एक आदमी सजदे में, कोई उसके ऊपर गिरा, कोई इधर गिरा, बाद में वो खड़े हो गए, कोई वैसे टकरा गया। दूसरों को तकलीफ देने से अपने आप को बचाइए। आपकी जात से किसी दूसरे को तकलीफ नहीं होनी चाहिए। हुक्म यह है कि अगर वहां जगह ना हो तो आप उसी की सीध में पीछे हो जाइए, हरम में जहां भी वहां नफिल पढ़े। और बाज दफा इतना रश होता है कि मुताफ में जगह ही नहीं मिलती नफिल पढ़ने की, आप वहां से और आगे हटकर दूसरी जगह पढ़ लीजिए, नफिल हो जाएगी। कुछ लोग ऐसे करके खड़े हो जाते हैं, एक साहब खड़े हुए यूं, जो आ रहा है उसको इधर से हटाया, उसको उधर से हटाया, क्या हुआ, उनकी बेगम नफिल पढ़ रही, मियां साहब खड़े हुए। तो ये चीज गलत है, इसको इसका ख्याल रखना चाहिए। तवाफ के बाद के नफिल जो हैं आप आगे भी कहीं भी अदा कर सकते हैं, क्योंकि वहां तो अदा करना मेरे ख्याल से नामुमकिन। फिर एक चीज है हजरे असफत का बोसा, बोसा लेकर तवाफ शुरू होगा, हर चक्कर में बोसा दिया जाएगा, बोसे पर खत्म होगा। चूमना, चूमने को ये मना करते हैं ना, अल्लाह ने चूमने से ही तवाफ शुरू किया। तुम चूमने को मना करते हो, अब चूमो, और किसको चूमो, गैरुल्लाह को चूमो। पत्थर क्या है, गैरुल्लाह है ना, इसको चूमो और इसको चूम कर शुरू करो, ताकि यहीं पर ही तुम्हारा मसलक खत्म हो जाए। क्या नहीं चूम नहीं सकते, शिर्क है। मैंने कहा शिर्क वो है जो अल्लाह के साथ किया जाए और बंदों के साथ किया जाए, वो शिर्क है। तुम अल्लाह को चूम सकते हो, अल्लाह को चूम सकते हो, नहीं। जब अल्लाह को नहीं चूम सकते तो हम तो इसीलिए चूम रहे हैं गैरुल्लाह को, बताने के लिए कि अल्लाह को चूमा नहीं जा सकता और जिसको चूमा जाए वो अल्लाह हो नहीं सकता। अल्लाह को चूमा नहीं जा सकता और जिसको चूमा जाए वो अल्लाह हो नहीं सकता, इसीलिए हम चूमते हैं, बताने के लिए कि ये अल्लाह नहीं है, ये वलीउल्लाह है। ये अल्लाह नहीं है, ये वली का मजार है, इसलिए हम चूम रहे हैं। हम तो बताने के लिए चूम रहे हैं। अल्लाह ने फरमाया चूमो, तो मना करते हो ना, चूम के ही शुरू करो। अचूम के शुरू कर रहे हैं हर चक्कर में। अच्छा, मसला यह कि अगर लाजिम कर दिया जाता कि हर चक्कर में चूमो तो कितनी मुश्किल होती। आज का दौर कितनी पब्लिक रश, 1400 साल पहले कितने लोग थे और अब 1400 साल के बाद, और जैसे वह गुजरता जाएगा बढ़ते जाएंगे। तो कहा इस्तेलाम, दूर से इशारा करो और चूमो, फिर भी चूमना है, चूमने से बचना नहीं है, बच नहीं सकते, जाकर चूमो, अगर नहीं चूम सकते दूर से इस्तेलाम करो, इशारा करो उसकी तरफ, चूम लो, अपने अंगूठे चूम लो, चूमना है जरूर। अब चूम कर शुरू करो और हर चक्कर में इस्तेलाम, इशारा कर दो, ये उसका कायम मकाम है, चूमने का कायम मकाम है। आप देखें दीन ने कितनी आसानी कर दी, हर चीज का कायम मकाम मौजूद है। वुजू है, बगैर वुजू नमाज नहीं है, और किसी ऐसे मकाम पर हो कि वुजू नहीं कर सकते, उसका कायम मकाम तयम्मुम है, तयम्मुम कर लो नमाज हो जाएगी। चूमना जरूरी है, नहीं चूम सकते रश है, इस्तेलाम उसका कायम मकाम है, दूर से इशारा करो चूम लो, तवाफ शुरू कर दो, हर चक्कर में इस्तेलाम करो दूर से, वहां पहुंच नहीं सकते। अब मसला यह है कि कहते नहीं हमें चूमना जरूरी है, हम चूमेंगे, आप तवाफ मुकम्मल करें उसके बाद जाकर चूम लें। लेकिन चूमने में भी ऐसी ऐसी हरकतें करते हैं कि हजरे असफत के करीब गालियां देते हैं, अस्तगफिरुल्लाह, ये नहीं सोचते कि कहां आप खड़े हैं, किस मकाम पर खड़े हैं, कौन सा घर है ये, अल्लाह ताला का घर है, अपने घर में नहीं हो। उस मकाम पर एक दूसरे को धक्के दिए जा रहे हैं, और जो चूम कर वापिस आता है तो वो तो मेरे ख्याल से लोगों के कंधों पर आता है वापिस, नीचे उसके पैर ही नहीं लगते, इतना रश होता है। और ऐसे रश में अगर खवातीन घुस जाएं तो कितना गलत है, इसलिए खवातीन पर लाजिम है कि न जाएं। जहां मर्दों औरतों का इख्तिलात हो उससे एहतियात करें। बहुत से मवाक़े ऐसे होते हैं कि खवातीन चूम सकती हैं, लेकिन इस भीड़ में घुसना यह गलत है। अगर आपके साथ खवातीन हो तो उनको रोक दें कि न जाएं, और आप भी कोशिश करें कि जब आप जाएं तो किसी को धक्का ना दें, किसी को तकलीफ ना दें, गाली ना दें, जबान से कोई गलत जुमला ना निकले, इसलिए कि आप उस मकाम पर खड़े हैं जो अल्लाह तबारक व तआला का घर है, अजीम मकाम है, मामूली चीज नहीं है। इस चीज का खास तौर पर ध्यान रखें। एहराम की हालत में लोग जाते हैं, जो बाहर निकला पता चला ऊपर की चादर ही गायब, वो वहीं रह गए, खुद बाहर आ गए, और बहुत सी चीजें इस तरह। तो इसलिए इस चीज को जहन में रखें। एक और चीज जो मैंने इस दफा देखी उम्रे में, حج میں بھی دیکھی تھی، اس دفعہ بہت زیادہ دیکھی. اب وہ ہے سیلفی، بڑا شوق ہے لوگوں کو اپنی تصویر بنانے. اس چیز نے عبادت کی روح کو ضائع کر دیا، یقین کریں عبادت کی لذت کو ختم کر دیا. پہلے تو موبائل تھا، اب وہ موبائل کے ساتھ ایک اور ڈنڈا نکل آیا. یہ لوگ جانتے ہیں جو کمپیوٹر کا کام کرتے، بٹن دبایا وہ ایک دم اوپر سے نکلا، اس میں موبائل لگا دیا، طواف ہو رہا ہے، اپنی سیلفی بن رہی. آپ کا دھیان اللہ کی طرف ہے یا اپنی سیلفی کی طرف؟ کہاں جا رہے ہیں آپ؟ کس مقام پر کھڑے ہیں؟ کس کو دکھا رہے ہیں؟ ہونا یہ چاہیے اس مقام پر. بزرگوں نے فرمایا کہ طواف کے دوران بیت اللہ پر بھی نگاہ نہ ہو، تمہاری نگاہ نیچی ہونی چاہیے، اس لیے کہ وہاں انوار و تجلیات کی برسات ہو رہی ہے. ایسا نہ ہو کہ تمہاری بینائی ضائع ہو جائے، ایسی رحمتیں برس رہی ہیں بیت اللہ پر. اپنے گناہوں پر نظر کر کے، اپنی نگاہوں کو جھکا کر، اور جو کچھ بھی دل میں ہو بس خاموشی سے پڑھتے رہو پڑھتے رہو. یہاں تو شیطان ذہن میں خیال پیدا کرتا، نہیں تم تو لوگوں کو دکھاؤ کہ تم طواف کر رہے ہو. پہلے تو اتنا تھا، یعنی معاملہ بڑھتا ہی جا رہا ہے. پہلے تو اتنا تھا کہ موبائل فون کان سے لگا ہوا ہے، بات ہو رہی ہے، یعنی طواف بھی ہو رہا ہے بات بھی ہو رہی ہے. ہاں میرے چار چکر ہو گئے، پانچواں شروع ہے، دوست کو بتا رہے ہیں ابھی آخری چل رہا ہے، آخری آ رہا ہوں ابھی آ رہا ہوں. ارے آپ بات کر رہے ہیں، آپ طواف کر رہے ہیں، آپ موبائل آف کر دیجئے اور پھر طواف کیجئے. اب اس سے بڑھ کر اب سیلفی آ گئی، وہ ایک بڑا سا ڈنڈا ہے اور وہ طواف کرتے میں. اب آپ دیکھیں انسانی ذہن ادھر لگے گا یا ادھر لگے گا، وہ اپنے آپ کو ادھر دیکھے گا یا ادھر دیکھے گا؟ نہیں، یہ اس کی روح کو ہی ختم کر دیا، اس کے ثواب کو ہی ضائع کر دیا. شیطان نے ذہن میں ڈالا تم اپنی سیلفی بناؤ، لوگوں کو دکھاؤ، دیکھو میں طواف کر رہا ہوں اس طرح. یہ کیا چیز ہے؟ جب بھی جائیے موبائل کو آف کر دیجئے، بس اپنے گناہوں پر نظر کر کے میں اس خالق اور مالک کی بارگاہ میں، جبار اور قہار کی بارگاہ میں، میرے ناپاک قدم اس پاک سرزمین پر آئے، یہ میرے مولا کا کرم ہے، میں کیسے یہاں پہنچا، یہ سوچ کر اپنے گناہوں پر نظر کرتے ہوئے نگاہیں نیچی کر کے پھر آپ طواف کیجئے، پھر دیکھو کیسی رحمتوں کی برسات ہو اور کیسا لطف آتا ہے. کسی کو دیکھنے کی ضرورت ہی نہیں ہے، نیچی نگاہ سے آپ طواف کرتے رہیے، پھر رحمتوں کی برسات ہوگی. ارے وہاں تو کرم یہ ہے کہ جو طواف نہ کرے صرف حرم میں بیٹھ کر بیت اللہ کو دیکھتا رہے، ہر پلک جھپکتے میں دسنے کی، صرف دیکھنے میں، اور جو طواف کرے اس پر نیکی الگ ہے. تو ان تمام نیکیوں کو ہم نے ضائع کر دیا. کوئی اپنی سیلفی بنا کر اپنے آپ کو دیکھ رہا ہے، کوئی موبائل پہ بات کر رہا ہے، کسی کا ذہن ادھر ہے، کسی کے موبائل کی گھنٹی بج رہی ہے، کوئی کچھ کر رہا ہے، یہ کیا ہے؟ عبادت کی روح کو ختم کر دیا. تو جو چیز لینے گئے تھے وہ لیتے کیا، جو لے کر گئے تھے وہ بھی ضائع کر دیا، وہ بھی ختم کر دیا. اور یاد رکھو جتنا مقدس مقام ہوگا اتنا ہی غلطی پر بڑی سزا ہوگی، جتنا مقدس مقام ہوگا. اب اس کی مثال کی سمجھے، آپ نے گھر میں گالی دی غلط ہے، لیکن وہاں سے نکل کر مسجد میں گالی دی تب اور زیادہ غلط ہے، اور وہاں سے نکل کر حرم میں تب. جیسے جیسے اس مقام کا درجہ بڑھتا جائے گا اور وہاں غلطی ہوگی، اس کا عذاب اتنا ہی شدید ہوگا. تو اس مقام پر اور وہاں ہم اس طرح کریں. تو ان تمام چیزوں کو اپنے ذہن میں رکھیے، آپ حج کے لیے جائیں، آپ عمرے کے لیے جائیں. موبائل بے شک ضروری چیز ہے، میں یہ نہیں کہتا کہ آپ نہیں، آپ ضروری ہے، آپ حرم میں داخل ہوں اس کو بند کر کے رکھ دیجیے، آف کر دیجیے، جب طواف سے فارغ ہو گئے پھر آپ کھول لیجیے، استعمال کریں. لیکن ہر چیز کا استعمال فی نفس ہی غلط نہیں ہے، صحیح استعمال بھی ہے. ہم غلط استعمال کر رہے ہیں، ہم اپنی سیلفیاں بنا رہے ہیں، ہم فون پہ بات کر رہے ہیں، ہم گفتگو کر رہے ہیں، ہنسی مذاق کر رہے ہیں آپس میں بیٹھے. ان تمام چیزوں سے پرہیز کیجئے. چند دن کے لیے آپ وہاں گئے ہیں، ایک ایک لمحہ عبادت اور ریاضت میں گزار دیجئے. یہ تمام چیزیں اپنے ذہن میں رکھیں. اس کے بعد بعض حضرات یہ کرتے ہیں، اور آج کل وہاں پہ جو لوگ ہیں آپ جانتے ہیں کہ ان کا مسلک ہم سے الگ ہے، جو سعودی حکومت ہے، ان لوگوں نے اردو میں، عربی میں، انگریزی میں، گجراتی میں، ہر زبان میں اپنا لٹریچر رکھ دیا. اور اب تو یہ ہے کہ لٹریچر کے ساتھ ساتھ مائک پر بھی وہ اپنی وہ تبلیغ کرتے رہتے ہیں. اس میں کیا ہے، میں نے خود یہ سنا کہ ایک بدبخت وہیں کھڑا ہو کر باب السلام کے پاس کھڑا ہو کر کہہ رہا ہے زیارت النبی کی نیت نہیں کرو یا حضور صلی اللہ علیہ وسلم کے روزے کی زیارت کی نیت نہیں کرو مسجد نبوی کی زیارت کی نیت کرو. اگر تم اس نیت سے آؤ گے کہ حضور کے روزے کی زیارت کر رہے ہیں تو یہ شرک ہو جائے گا, یہ بدعت ہو جائے گا, یہ فلاں ہو جائے گا, یہ ڈھمکا ہو جائے گا. کیا نیت کرو بار بار لوگوں سے, کیا نیت, اور مائک پر سب لوگ سن رہے ہیں, نیت یہ کرو کہ ہم مسجد نبوی کی زیارت کے لیے آ رہے ہیں. میں نے یہ صرف زور سے کہا استغفر اللہ, جو لوگ قریب کھڑے تھے انہوں نے بھی دیکھا. میں نے کہا اس سے پوچھو بے وقوف سے مسجد ہے کس کی وجہ سے, مسجد کی نیت کریں, دنیا میں ہزاروں مسجدیں ہیں, کہیں بھی جا سکتے ہو. بے وقوف سے پوچھو مسجد کس کی وجہ سے, مسجد نبوی حضور کی وجہ سے تو مسجد ہے, اور ان کی زیارت کی نیت نہ کریں تو پھر کس کی زیارت کی نیت کریں. انہوں نے تو پہلے ہی بشارت دے دی, من زارا قبری وجبت لہو شفاعتی, جس نے میرے روزے کی زیارت کی اس کی شفاعت مجھ پر لازم ہوگی, میں ضرور شفاعت کروں گا. وہ تو ادھر خوشخبری دے رہے ہیں, یہ بدبخت روک رہے ہیں. دل نے تو بہت کچھ کہا لیکن پھر ادب کی وجہ سے خاموش ہو گیا. کہیں ایسا نہیں کہ اسی میں کوئی بیعت بھی نہ ہو جائے, کوئی بیعت بھی نہ ہو جائے. لیکن حقیقت حال کیا ہے, یہ کہتے رہیں گے عاشق جاتے رہیں گے, کتنا روکیں گے, روکتے نہیں, جانے کی ضرورت نہیں. اور ہمارے بھولے بھالے مسلمان بہت سے عمرہ کر کے واپس آ جاتے ہیں. حج کے بعد بہت سے لوگ زحمت نہیں کرتے کہ مدینے طیبہ جائیں. فرمائے میرے آقا صلی اللہ علیہ وسلم نے من حج لم یزر نہیں فقط جفانی, جس نے حج کیا اور میری زیارت نہیں کی اس نے مجھ پر ظلم کیا. اور ہمارا عقیدہ تو یہ ہے کہ جب تک وہاں نہ جائیں تو حج قبول ہی نہیں. ہے ان کی وجہ سے, اسی لیے تو امام اہل سنت نے فرمایا تھا ہوتے کہاں خلیل و بنا کعبہ و منا, لولاک والے صاحبی سب تیرے در کی. ان کے طفیل حج بھی خدا نے کرا دیے, ان کے طفیل ہی تو کرائے ہیں, اور کس کے طفیل ہوئے. ارے جس کی وجہ سے سب ہو رہا ہے اس کی زیارت نہیں کریں, بے وقوف. کہہ رہے مسجد کی زیارت کرو, میں نے کہا اس سے پاگل سے پوچھو کہ روزہ نہ ہوتا تو مسجد کو دیکھنے کون آتا. یہ مسجد ان کی وجہ سے, یہ مدینہ ان کی وجہ سے, یہ ریاض الجنہ. کس نے کہا کہ یہ جنت کی کیاری ہے, ماں بہ نہ بہ تھی وہ ممبری روزتم من ریاض الجنہ. فرمایا میرے گھر اور میرے ممبر کے درمیان جو جگہ ہے یہ جنت کی کیاری ہے. کس نے کہا ہے, اس کو مان رہے ہو. اچھا ایک اور بات کہتے نہیں سلام نہیں پیش کرو, یہ بھی وہی بدبخت کہہ رہا تھا سلام نہیں پیش کرو. کسی اور نے اگر کہا ہے اس کا سلام بھی نہیں پیش کرو. ہمارا طریقہ ہے نا اہل سنت, کوئی جا رہا ہے سرکار کی بارگاہ میں سلام پیش کر دینا, ہم کہتے ہیں خود, اور ہم جاتے تو لوگ ہم سے کہتے ہیں, پھر ہم جا کے سرکار کی بارگاہ میں پیش کرتے یا رسول اللہ صلی اللہ علیہ وسلم, سرکار اتنے عاشقوں نے سلام پیش کیا کہ نام نہیں بتا سکتے, آپ کو تو روشن ہے, لہذا جس جس نے پیش کیا آپ سب کا قبول کر لیجیے. اور وہ کیا کہتا ہے بدبخت, وہیں کھڑا ہو کر بابو سلام کے پاس دیوار پہ کھڑا ہوا ہے اور کہہ رہا ہے کہ ایک تو آپ سلام نہیں پیش کریں, کسی اور نے آپ سے کہا ہو کہ حضور کو سلام کہہ دو وہ نہ پیش کریں, کیوں, فرشتہ پہنچا دے گا, فرشتہ پہنچا دے گا. میں نے کہا فرشتے کا تو مان رہا ہے پہنچا دے گا, اور جو فرشتے کے آقا ہیں ان کو نہیں مان رہا. بے وقوف آدمی, اس در کا جو دربان ہے اس کو مانتا ہے اور جو آقا ہے ان کو نہیں مانتا. یہ سب ختم اللہ علی قلوبہم وعلا سمعہم وعلا ابصارہم غشاوۃ, ان کے دلوں پر مہر ہے. یہ کیا سمجھے عاشقوں کا سلام کیا ہوتا ہے اور سرکار کا جواب کیا ہوتا ہے. حضرت جہانیہ جہاں گش رحمت اللہ علیہ روضہ رسول صلی اللہ علیہ وسلم پر پہنچے, جو اہل عرب تھے انہوں نے کہا آپ کون ہیں, کہا میں سید ہوں, کہا ہم نہیں مانتے آپ سید ہیں, کوئی وہ دکھائیے شجرہ دکھائیے, کوئی سند دکھائیے, کوئی ثبوت. پر میں میرے پاس تو ثبوت نہیں, میری زبان پہ یقین کرو میں آل رسول ہوں سید ہوں. نہیں ہم نہیں مانتے, ہم بھی آل رسول ہیں, ہم مدینے میں رہتے ہیں, آپ ہندوستان سے آئے, آپ کہتے ہیں آپ آل رسول ہیں. فرمایا اچھا جوش آ گیا, چلو سرکار سے پوچھ لیں پھر تو یقین آ جائے گا. وہ حیران ہو کر دیکھ رہے ہیں, لے گئے ان کو وہیں جالیوں کے پاس کھڑے ہوئے اور کہا سلام علیکم یا والدی, السلام علیکم یا والدی، وہاں سے جواب آیا وعلیکم السلام یا ولدی. انہوں نے والد کہہ کے سلام کیا، انہوں نے بیٹا کہہ کے جواب دے دیا. سارے کے سارے حیران رہ گئے، قدموں پہ گر گئے کہ آ گیا یقین. تو وہ تو سلام کو وہاں سے کہا، یہاں سے سن رہے ہیں تو وہاں سے نہیں سنیں گے. تو یہ چیزیں میں اس لیے بتا رہا ہوں کہ ابھی کے مشاہدے کی بات ہے. تو آپ جب جائیں ان چیزوں پر کان نہ دھریں، آپ کو جو کرنا ہے آپ کریں، لیکن باادب رہیں، کسی سے بحث کرنے کی ضرورت نہیں، کوئی دلائل دینے کی ضرورت نہیں. یہ مانیں گے نہیں ختم اللہ علی قلوبہم، جب دل پر مہر لگ گئی تو کیسے مانیں گے؟ وہیں کھڑے ہو کر جب یہ بکواس کر رہے ہیں تو کیسے مانیں گے؟ آپ کو جو کرنا ہے آپ سلام بھی پیش کیجئے، جنہوں نے سلام کہا ان کا سلام بھی پیش کیجئے، جو کچھ عرض کرنا ہے عرض کر دیجئے، اس یقین کے ساتھ کہ سن بھی رہے ہیں اور جواب بھی عطا فرما رہے ہیں. ان لوگوں نے بھرپور کوشش کی، لیکن یہ کرتے رہیں گے، کرتے کرتے مر جائیں گے. اہل سنت سلام کرتے کرتے مر جائیں گے. یہ روکتے رہیں گے، رکیں گے نہیں، کوئی نہیں رکے گا. ریاض الجنہ میں نفل ادا کرتے ہیں، اس میں بھی کھینچاتانی ہوتی ہے، دھکے ہوتے ہیں. اس میں ہمیں کوشش کرنی چاہیے اپنی ذات سے ہم کسی کو تکلیف نہ دیں. آپ نے نفل پڑھ لیے، آپ اور آگے بڑھ جائیے، دوسرے کے لیے جگہ خالی کر دیجئے، وہاں پڑھ لیے اور آگے بڑھ جائیے، بڑھتے بڑھتے آگے سے آپ نکل جائیں. لیکن وہاں تو ایسا لگتا ہے کہ آدمی چپک کر بیٹھ گیا وہیں پر ہی. وہ کہتا ہے کہ نہیں، سارا ثواب میں ہی لے لوں، دوسرا آ نہیں نہیں پائے. یہ غلط ہے. آپ دو رکعت نفل پڑھیں، چار پڑھیں، آٹھ پڑھیں، جتنے آپ نے پڑھے اس کے بعد آپ وہاں سے آگے بڑھ جائیے، دوسروں کے لیے بھی جگہ خالی کر دیجئے، ایثار کیجئے، یہ اللہ تعالیٰ کو پسند. اسی طرح اصحاب صفہ، وہ چبوترا جس پر 70 صحابہ بیٹھتے تھے اور جن کا کام ہی یہی تھا. ایک عاشق نے بڑے پیارے انداز میں کہا تھا، دیدے سنم یادے سنم، دیدے سنم یادے سنم، محبوب کو دیکھنا، ان کی یاد میں بیٹھنا، بس اور کوئی کام ہی نہیں تھا. نہ ان کو کھانے کی ہوش تھی، نہ ان کو پینے کی، نہ ان کو پہننے کی، نہ ان کو کہیں جانے کی آنے کی، سرکار کے چہرے کو دیکھنا، ان کی احادیث کو سننا، بس یہی تو ان کا کام تھا. اس چبوترے پر آج بھی موجود ہے، وہاں بھی نفل ادا کرنا باعث برکت ہے. یہ اس سے بھی روک رہے ہیں، یا نہیں پڑھو کوئی فائدہ نہیں، ان سے پوچھو نہیں نہیں یہ کچھ نہیں ہے، یہ ایسے ہی ہے، یہ ایسے ہی ہے. اب پوچھو بھائی ہے کیا، یہاں کیا تھا، یہ بھی نہیں بتاتے کہ پہلے کیا تھا، نہیں کچھ نہیں، ایسے ہی لوگ پڑھ رہے ہیں تو پڑھ رہے ہیں، ضرورت نہیں. ارے عاشقوں کا تو ہر وہ خطہ مدینے کا جہاں حضور کا قدم لگا وہ تو ہمارے سر پہ رکھنے کے قابل. پتہ چل جائے یہاں سرکار تشریف لائے تھے، عاشق دوڑ کے وہاں پہنچ جاتا. یہ کہتے نہیں رکو. خاص طور پہ عورتوں میں، خواتین میں، انہوں نے ایسی خواتین رکھی ہوئی کہ جو روکتی کہ نہیں اصحاب صفہ جو ہے اس کی کوئی حیثیت نہیں ہے، یہ کوئی چبوتر وبوترا نہیں، ایسے ہی بن گیا یہ بات، اس پہ نفل پڑھنے کی ضرورت نہیں، ریاض الجنہ میں نفل پڑھنے کی ضرورت نہیں. یعنی جو ایسی چیز ہے ان سب سے روک رہے ہیں. چلو اصحاب صفہ کے لیے حدیث نہیں، ریاض الجنہ کے لیے تو حدیث موجود ہے، صاف حدیث موجود ہے. میرے ممبر اور گھر کے درمیان جو جگہ ہے یہ ریاض الجنہ ہے، جنت کی کیاری، وہاں روک رہے ہیں. کہاں کہاں سے روک رہے ہیں. تو آپ جب جائیں تو وہاں بھی نفل ادا کریں، اس چبوترے پر بھی ادا کریں، اور وہاں بھی یہی صورت ہے کہ نفل ادا کر کے آپ وہاں سے ہٹ جائیں. بہت سے لوگ سوچتے ہیں کہ ہم کافی دیر بیٹھے ہیں. اگر ایسا موقع ہو کہ آپ بیٹھ سکتے ہیں اور رش نہیں ہے تو آپ بیٹھ جائیے، آپ وہاں بیٹھ کر تلاوت قرآن کیجئے، دعائیں پڑھیے، نوافل پڑھیے. لیکن اگر ایسا دیکھیں کہ پیچھے لوگ کھڑے ہیں، رش ہے، اور آپ کو صرف دو رکعت نفل کا ہی موقع مل رہا ہے، تو دو رکعت نفل پڑھ کے آگے بڑھ جائیے، دوسرے کو جگہ دے دیں. ان چیزوں کا خاص طور پر خیال رکھیں. اور دوسری چیز یہ کہ جو لکھی ہوئی کتابیں، جو دعائیں ہیں، وہ یہ لوگ چھین لیتے ہیں. تو کوشش یہ کریں کہ دعا آپ کو یاد ہو تو بہتر ہے، یا بہت چھوٹی سی ہو، پاکٹ سائز جو بالکل ہوتی ہے، ورنہ وہ دعا حفظ البحر جو تھی وہ بہت سے لوگوں سے چھین لی انہوں نے. تو اس لیے ہم نے اپنے لوگوں کو یہی تاکید کی کہ آپ یاد کر لیں، یاد ہوگی تو اس کو پتہ ہی نہیں چلے گا کیا پڑھ رہے ہیں. جب آپ کا ٹائم ہو آپ بیٹھ کے پڑھ لیجئے، جس مقام پر بیٹھ کے پڑھیں وہاں کا تو ایک ایک خطہ جو ہے نور الا نور ہے. تو اس لیے ان چیزوں کو اپنے ذہن میں رکھیں، ان سے الجھنے کی ضرورت نہیں. بہت سے لوگ بحث کرنے کے لیے کھڑے ہو جاتے ہیں تو وہ کتاب پھاڑ کے ان کے سامنے پھینک دیتا ہے، تو اس کا مطلب ہے کہ ہم اس کے ذمہ دار ہوئے. اگر ہم بحث نہ کرتے تو وہ یہ حرکت نہ کرتا، और फिर हमसे देखा नहीं जाता कि जिसमें सरकार का नाम हो, अल्लाह ताला का जिक्र हो, अल्लाह ताला का नाम हो, उसको फाड़ कर और फेंक दिया जाए। तो इसलिए उस चीज से बचने के लिए बेहतर यह है कि आप दुआएं याद कर लें, या फिर इतनी छोटी सी पॉकेट साइज हो कि आप खामोशी से लेकर पढ़ लें और किसी को पता ना चले, वरना वो नहीं पढ़ने देते वहां पर। इसी तरह मवाजे शरीफ में हाथ बांधकर सलात व सलाम पेश करना, यह हम अहले सुन्नत का तरीका, हम करते हैं और करते रहेंगे। जब आप देखें कि रश है तो आप आहिस्ता से हाथ बांध के सलाम पेश करके आहिस्ता आहिस्ता गुजर जाएं वहां पर। हमने कोशिश की कि वहां रुकें। अभी नहीं, गुज़िश्ता हज में मैंने देखा कि रश कम था और वो फिर भी रुकने नहीं दे रहा था, यल्ला रोह यल्ला रोह निकल जाओ जैसे फौरन। तो मैं चला गया वहां जाली के पास, एक सुराख है नबी पाक अलैहिस्सलातु वस्सलाम के रोजे अनवर की निशानदेही करता है, दो सुराख हैं जो साहिबैन और शेखैन के मजारत मुकद्दसा की निशानदेही करते हैं, इस तरफ कुछ जगह खाली। तो वहां सिर्फ रुकने के लिए मैंने उससे सवाल किया, हाजा मकानुन खाली? पहले तो गौर से मुझे देखा, फिर उसने पीछे देखा, कर नाम खाली। मैंने कहा ना कदमैन, ये कदमैन होना होना, मैं इसलिए बात करता कि थोड़ी देर यहां खड़ा हो जाऊं, वरना ये खड़ा ही नहीं होने देगा, ये फिर आगे भगा दे। मैंने कहा मा हाजा, कहने हाजा अबू बकर सिद्दीक रजी अल्लाह ताला। मैंने कहा बाद आऊ? कहे बाद आऊ उमर फारूक रजी अल्लाह ताला। ओ सुभान अल्लाह जय्यद, वह हाजा, कह हाजा मकानुल खाली, यानी इस तरफ जो है जो जालियां हैं उसकी जगह खाली है। थोड़ी देर मौका मिला, जब वो बोलता था तो मैं दुरूद पढ़ना शुरू कर देता था, कुछ देर मौका मिल जाए उसके बाद फिर वहां से गुजर गए। सरकार की मसलियत है कि जो ये यहां मौजूद हैं, और उसमें एक हिकमत भी नजर आई कि आप जानते हैं कि हमारे लोग जब इश्क मोहब्बत में आते हैं तो ये तो क्या से क्या कर देते हैं। मैंने सोचने लगा अगर ये नहीं होते तो शायद ये लोग जालियां भी उखाड़ के ले जाते तबर्रुक के तौर पर। शायद इसीलिए हुजूर अलैहिस्सलातु वस्सलाम ने उनको बर्दाश्त कर लिया कि वरना जिसको मौका मिले वो हट ही नहीं रहा अपनी जगह से। भाई आप सलातो सलाम पेश कर चुके, आप आगे बढ़ जाइए, वो हटने के तैयार ही नहीं है, अपने अपने सुन्नी को आने देने के लिए तैयार नहीं। कोई जोर से पढ़ रहा है, हमने इशारा किया देखो यहां जोर से। और एक चीज और अभी मेरे जहन में आई, वो ये है कि बाद हजरात जूतियां लेकर फिर मवाजे शरीफ चले जाते, और मैंने ये देखा खुद अपनी आंखों से कि एक हाथ में जूतियां हैं और जब वहां पहुंचे तो सलाम पेश करने के लिए यूं हाथ ऊंचा कर। तो मैंने जोर से उसके हाथ पे हाथ मारा कि ये क्या कर रहा, जूतियां हाथ में तू रोजे के सामने, यानी उसको ख्याल ही नहीं कि मैं क्या कर रहा हूं। जैसे हम सलाम पेश करते तो वो जूतियां हाथ में लेकर बुलंद हो गई जूतियां, उसको ये ख्याल नहीं कि कितनी बेअदबी की बात है। तो इसके लिए सबसे बेहतर चीज ये है कि शॉपर में वो रखें और जो डिब्बे हैं उसमें आप रख दें, जब सलाम पेश करके आए आप वहां से उठा लें, हाथ में उसको न रखें। या बाज लोग ये करते हैं कि वो एक थैला सा होता है जो यहाँ के देते हैं, उसमें रख के वो पहन लेते हैं, वो कमर पे जूतियां होती हैं और वो बंद भी होती हैं बिल्कुल, लेकिन हाथ में लेकर और फिर इस तरह बेध्यानी में ऊंचा हो जाए ये बिल्कुल गलत है, अदब के खिलाफ है। इसी तरह वो लोग, उनको तो हम कुछ कह ही नहीं सकते कि वो कुरान मजीद फरकान हमीद के पास जूतियां रख देते हैं, कुरान सर के नीचे रखकर सो जाते हैं, लेट जाते हैं, पैर किबले की जानिब कर लेते हैं, वो तो अजीब हरकतें करते हैं। और हमारे बहुत से लोग भोले बारे के, नहीं जी नहीं, दीन यहां से निकला है ये ज्यादा जानते हैं, दीन यहां से निकला है ये ज्यादा जानते हैं। मैंने ज्यादा जानते हैं, और जो सरकार ने फरमाया वो माजल्ला गलत है। जो अदब जो एहतराम जो हुजूर ने कुरान का और इन तमाम चीजों का और बैतुल्लाह का अदब किबले की तरफ पैर ना करो और ये सारी चीजें, ये गलत है क्या? ये ज्यादा जानते हैं बदबख्त, उनके लिए तो ऐसी किताब है जैसे आम सी किताब है। कुरान पढ़ रहे हैं, पढ़ते पढ़ते उस टांग फैला के उस पर किताब रख दी और लेट गए तो कुरान अपने सर के नीचे रखकर लेट गए, हमारे देखकर तो रूह कांप जाए कि ये क्या कर रहा है। इसलिए उनके अमल पर न जाइए, वो जो कुछ करते हैं करते रहें। फिर बाज लोग हमारे पाकिस्तानी जो वहां जाते हैं, जाकर रहते हैं कोई जॉब के सिलसिले में या वैसे सऊदी अरब में, तो बहुत से लोग जो है अक्सर को ये देखा कि वो सुन्नत और नफिल छोड़ देते हैं और नमाज के बाद दुआ करना छोड़ देते हैं, क्योंकि ये लोग आपने देखा होगा कि नमाज के बाद दुआ नहीं करते। हालांकि हदीस शरीफ मौजूद है जिसका मफहूम यह है कि अल्लाह तबारक व ताला फर्ज नमाजों के बाद की गई दुआ को जरूर कबूल करता, फर्ज नमाजों के बाद, और ये फराइज के बाद दुआ ही नहीं करते। आप देख लें दोनों जगह दुआ नहीं होती, बस नमाज खत्म हो गई, उसके बाद या तो ऐलान होगा अस्सलात अलल मय्यित, नमाज जनाजा का ऐलान हो, दुआ नहीं होगी, दुआ ही नहीं करते। और सुन्नत नफिल तो है ही नहीं, ना मौक्कदा ना गैर मौक्कदा, कोई नहीं पढ़ता। तो आप क्या है, वहां रहें लेकिन अपने मसलक पर कायम रहें, अहादीस में जो कुछ आया उस पर अमल करें, जो सहाबा ने किया, जो बुजुर्गान दीन ने किया, औलिया कामिलीन ने किया, जो नवाफिल हैं वो पढ़ें, जो सुन्नतें हैं वो पढ़ें, अपने तौर पर तमाम चीजें अदा करें, उनके ऊपर ना जाएं। जो जिनको दीन की मालूमात नहीं होती, वो कहते हैं ये कहां पढ़ते हैं, ये कहां पढ़ते हैं, दीन तो यहां से निकला, इनको ज्यादा मालूमात, ये गलत है। उनके तो वो तो नमाज में अपना जुब्बा भी सही कर लेते हैं, वो तो खुजा भी लेते हैं, वो तो सब कुछ कर लेते हैं, आप भी वही कीजिए फिर। तो हमें ऐसा नहीं करना है, जो तरीका है बुजुर्गों ने बताया, जो अहदीस में आया, हमें उस पर अमल करना है। बा अदब बा नसीब, बे अदब बे नसीब। नमाजों के बाद दुआ भी करनी है, नवाफिल भी पढ़ने हैं, जो सुन्नत मौकेदा है वो भी, और जो गैर मौकेदा अगर टाइम है तो वो भी। जितनी चीजें, जितनी इबादत आप कर सकें आप करें, अपने तरीके पर करें। किसी से बहस करने की, मुबाहसे की जरूरत नहीं, कोई दलाइल पेश करने की जरूरत नहीं। उन्होंने जगह जगह कैमरे लगा रखे हैं, वो कैमरों में देखते हैं और उसके बाद आकर वो नोट करते हैं और उसके बाद फिर वो पकड़ कर ले जाते हैं, किताबें छीन लेते हैं, बहुत सी चीजें हैं। लेकिन बहरहाल हमें जो करना है हम उसको उसी हिसाब से करें। ये तमाम वो खास खास चीजें थी जो हमने आपके सामने पेश की, ये हज के दौरान भी और उम्रे के दौरान भी, ये तमाम चीजें जो हैं आपको जहन में रखनी है और इसी पर अमल करना है, ठीक है ना। अल्लाह तबारक व तआला आपको हज पर ले जाए, उम्रे पर ले जाए, ज़ियारत हरमैन शरीफैन से मुशर्रफ करे, बार बार हाजिरी की तौफीक नसीब फरमाए, और सबसे बढ़कर ये दुआ कीजिए कि बा अदब हाजिरी हो, बा अदब हाजिरी। ऐसा नहीं कि जो कुछ लेकर गए थे वो भी गंवा दिए। हाजी साहब आए बड़े लुत्फ लतीफ से, ईमान लिपट के रह गया काबे शरीफ से, ऐसा नहीं होना चाहिए। जब हाजी बनकर आए तो हदीस शरीफ के मुताबिक ऐसे हाजी बने कि ऐसा हो कि जैसे आज ही पैदा हुए, सारे गुनाहों से पाक साफ सबसे। तो इसलिए ये तमाम चीजें जो हैं ये अपने जहन में रखें और जब जाएं तो यही दुआ करें, और इसी अंदाज से जो हमारा तरीका है उनके किसी बात पर कोई कान धरने की जरूरत नहीं। अब उन्होंने खास तौर पे औरतों में भी तबलीग शुरू कर दी और वहां पर उर्दू बोलने वाली औरतें रखी हैं। पहले तो अरब थी ना, तो हमारी औरतें समझती नहीं थी, अब उर्दू बोलने वाली रखी और वो उनको बताती हैं कि देखो दुआ करने की जरूरत नहीं, नमाज जो ये दुआ ही तो है, क्यों दुआ कर रहे हो, रियाजुल जन्ना में नफिल की जरूरत नहीं, मस्जिद आयशा से उमरे की जरूरत नहीं, असहाब सफा पर चबूतरा, कहते यह है क्या, औरतों में तो यहां तक कहा कि यह है क्या, ये तो कुछ भी नहीं है, यहां कुछ नहीं है, कुछ पढ़ने की जरूरत नहीं है। और एक मरतबा तो कन्नात ही वहां लगा दी कि वो मर्दों के हिस्से में आ गया, औरतों को पता ही नहीं चला कि वो चबूतरा कहां है, ऐसा भी किया उन्होंने। इसलिए इन तमाम चीजों को अपने जहन में रखें। और एक खास बात यह है कि जो बार बार जाना चाहता है उसको चाहिए कि सैयदना अमीर हमजा रदी अल्लाह तआला अन्हु की बारगाह में अर्ज कर दे, वो हुजूर से सिफारिश कर देंगे, आपका बुलावा आ जाएगा, वहां पर जाकर उनकी बारगाह में, बल्कि मेरा तो माना यहीं से भी आप अर्ज कर दें तो बुलावा आ जाएगा। वो हुजूर की बारगाह में मकबूल हैं, सैयदुश शुहदा हैं, शहीदों के सरदार हैं, सरकार खुद तशरीफ ले जाते थे वहां पर। हर उस तारीख को साल के बाद, ये जो कहते हैं ना सालाना जाना मजारात पर हराम है, बुखारी की हदीस, नबी पाक अलैहिस्सलातु वस्सलाम हर साल उस तारीख को जब जंग हुई, जब इन लोगों ने जामे शहादत नोश किया, मदीने मुनव्वरा से शहर से चलकर मैदान उहद में जाते थे, और सरकार को लकड़ी का मिंबर भी ले जाया जाता था। मिंबर ले जाना इस बात की दलील है कि एहतमाम किया जा रहा है, मिंबर पर हुजूर रौनक अफरोज होते सल्लल्लाहु अलैहि वसल्लम, और फिर खिताब फरमाते और फरमाए इनको सलाम करो, ये जवाब देंगे, और कयामत तक लोग आकर यहां सलाम करेंगे, ये कयामत तक जवाब देंगे, वो तो शहीद है जिंदा है। तो इसलिए वहां पर भी हाजिरी जो है जरूरी है। सारी चीजें वहीं पर है। मैं ये सोचने लगा कि जन्नत है कहां, जन्नत की सारी चीजें तो यहीं पर, रियाजुल जन्ना जन्नत की क्यारी वो मदीने में है, जन्नतुल बकी जन्नत का टुकड़ा कब्रस्तान वो मदीने में है, जन्नती पहाड़ ओहद, सरकार ने फरमाया ओहदुन जबल युहिब्बुना व नुहिब्बुहुम, ओहद एक पहाड़ है, ये हमसे मोहब्बत करता है, हम इससे मोहब्बत करते हैं, हाजा जबल मिन जिबालिल जन्ना, ये जन्नत के पहाड़ों में से एक पहाड़ है, तो मैं सोचने लगा जन्नत का पहाड़ वो मदीने में है, जन्नत की क्यारी वो मदीने में है, जन्नतुल बकी वो मदीने में है, तो जन्नत है कहां? सारी जन्नत तो यही है, या तो इसी को जन्नत बना दिया जाएगा या ये सारी चीजें जन्नत में पहुंचा दी जाएंगी। इसलिए कि जन्नत को बसाने वाला और जन्नत को आबाद करने वाला और जन्नत को सवारने वाला खुद मदीने में, इसलिए सारी चीजें मदीने में। तो आशिकों की जन्नत तो मदीने में है, इसलिए अल्लाह तबारक व ताला की बारगाह में यही दुआ है कि वो हम सबको बाअदब हाजिरी नसीब करे। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह हम सबको हज पर उमरे पर बार बार हाजिरी नसीब फरमा और बाअदब हाजिरी नसीब फरमा। बेअदबों से बचा, गुस्ताखों से बचा, अपने नबी सल्लल्लाहु अलैहि वसल्लम के दुश्मनों से बचा, इन सब से महफूज रख और अपने आशिकों के साथ हज करने की तौफीक अता फरमा, आशिकों के साथ उम्रा करने की तौफीक अता फरमा। नबी पाक अलैहि सलातो वसलाम की जियारत और सरकार के रोजे की जियारत बार बार नसीब फरमा। ऐ इलाहुल आलमीन, ये तमाम हजरात और ख्वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में अमल में उम्र में बरकत अता फरमा, इनके रोजगार में तरक्की अता फरमा, इनकी जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाहु व मलाइकतहु युसल्लूना अलन नबी يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।